नमस्कार, समय सन्दर्भ कार्यक्रमबाट यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। म मुकुन्द भण्डारी, मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र उत्तम पाण्डेले। आदरणीय श्रोता, नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा सत्ता समीकरण हुने सहमति भएसँगै फेरि नेपालको राजनीतिक वित्तमा तरंग छाएको छ। नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने सो पार्टीले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह समेत गरिसकेको छ। तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले राजीनामा नदिनेर संविधान अनुसार संसदबाट विश्वासको मत लिने प्रश्न पारिसक्नु भएको छ। अर्कोतर्फ कांग्रेस र एमाले बीच भएको सहमति संविधान अनुसार भए नभएको विषयमा समेत कानूनविदहरूले आफ्नै खाले तर्क प्रस्तुत गरिरहेका छन्। यसै सन्दर्भमा अबको नेपाली राजनीति कसरी अगाडि बढ्छ, कांग्रेस एमाले बीचको सहमतिमा के कस्ता कुराहरू छन्, सहमति कार्यान्वयन गर्न संविधानको धाराले असर पार्छ या पार्दैन भन्ने विषयमा कुराकानी गर्दैछौ। यस विषयमा कुराकानी गर्न अहिले हामीसँग हुनुहुन्छ पूर्व मन्त्री, नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संविधान सभा सदस्य कानूनविद शेरबहादुर तामाङ। तपाईँजी स्वागत छ कार्यक्रममा।
हजुर नमस्कार।
नेपाली राजनीतिमा फेरि नयाँ तरंग छाएको छ। कांग्रेस र एमाले जुन पहिलो र दोस्रो दल बीच सरकार बनाउने भनेर किसिमको सहमति भइसकेको छ र नेकपा एमाले आफ्ना मन्त्रीहरूलाई पनि फिर्ता बोलाइसकेको छ, यो अवस्थामा अबको यात्रा कस्तो होला?
अब खास गरी अहिले नेपालको राष्ट्रिय राजनीतिमा यो खालको परिघटना अलि अगाडि नै हुनु पर्थ्यो भन्ने मेरो चाहिँ दृष्टिकोण हो। किनभने हामीले जुन हिसाबले राजनीतिक परिवर्तनहरू गर्यौँ, मुख्य राजनीतिक दलहरूसँगै बसेरै हामीले यो सम्पन्न गरेका हौं।
हजुर।
र खास गरी 47 सालको परिवर्तनमा नेपाली कांग्रेस र एमाले, त्यतिकै तत्कालीन माले, वाममोर्चा, यसको महत्वपूर्ण भूमिका थियो। त्यसपछि 62-63 को जनक्रान्ति र त्यो बीचको सशस्त्र द्वन्द, र त्यसभन्दा यता तपाईँको चाहिँ हामीले गणतन्त्र ल्याउनेसम्मको कुरामा अब कांग्रेस, एमाले र माओवादीको समेत एउटा महत्वपूर्ण भूमिका रह्यो। उनीहरूले एकताबद्ध भएरै यो चाहिँ परिवर्तन सम्भव भयो। तर त यो राजनीतिक परिवर्तनको मुद्दामा एक ठाउँमा बसे, तर राजनीतिक परिवर्तन पछि त आर्थिक सामाजिक परिवर्तन होला, र त्यो मुद्दामा चाहिँ हामी कहिल्यै सँगै हुन सकेनौँ, सधैँभरि विवाद गरेर बस्यौं। त्यसैले मुख्य राजनीतिक दलहरू बीचमा राजनीतिक परिवर्तन पछाडि केही समय हामी मिलेर मुलुक चलाउँ है, आर्थिक परिवर्तन सामाजिक परिवर्तनको इस्युमा हामी सँगै हौं भन्ने कुराको ज्ञान राजनीतिक दलहरूमा प्राप्त हुन सकेन। त्यस कारणले कसैलाई बाहिर राख्ने अनि फेरि केही मिल्ने अनि अर्कोलाई बाहिर राख्ने अनि सत्व सराप गर्ने, गाली गर्ने, र त्यसैले अहिले चाहिँ खास गरी एमाले र नेपाली कंग्रेस बीचको सहमति भनेको चाहिँ यो दुईटा दलले मात्र मिलेर बनाऊ भनेको होइन। मूलत यो दुईटा दलले राष्ट्रिय सरकारको आह्वान गरेको छ, र दुईटै दलको पार्टीको बैठकहरूले राष्ट्रिय सरकारको आह्वान गरेको छ, र सबै दलहरूलाई एउटा राष्ट्रिय सहमति कायम गरौं, राष्ट्रिय सरकारमा सम्मिलित हौं भनेर आह्वान गरेका कारणले यो कुनै दललाई बाहिर राखेर अनि त्यसपछि सरकार चलाउँ भने, विगतमा हामीले त्यो प्रक्रिया त्यो गऱ्यौं पनि, कसैलाई बाहिर राखेर कोही भित्र बस्ने कोही बाहिर हुने हुने कुराले हामीले राष्ट्रिय सहमतिहरू कायम गर्न सकेनौं। त्यस कारणले सबैलाई एकै ठाउँमा बसेर जाउँ भन्ने कुराको समझदारी बनेको हो।
जस्तै यो राष्ट्रिय सहमतिका कुरा पटक पटक आउँछन्, योभन्दा अगाडिका सरकारले पनि यस्ता कुरा आएको थियो,
आह्वान गरेको। हामीले जस्तो जति बेला तपाईँको चाहिँ 79 को निर्वाचन पछाडि पुष्पकमल दाहाल वर्तमान प्रधानमन्त्रीज्यूलाई नेकपा एमाले समर्थन गरेर प्रधानमन्त्री बनाउँदै गर्दा हामीले त्यतिखेर राष्ट्रिय सहमतिको आह्वान गर्यौं होइन, तर त्यो राम्रो टिक्न सकेन। अहिले पछि फेरि तपाईँको चाहिँ प्रचण्डजीलाई तपाईँको चाहिँ नेपाली कंग्रेसले समर्थन गर्ने बेलामा पनि एउटा राष्ट्रिय सहमति बनाउन सकिन्छ कि भन्ने कोसिस भयो। त्यति बेला विविध कारणले नेकपा एमाले नै बाहिर भयो, हामीले त्यो चाहिँ सहमतिमा हामी जान सकेनौं। र अब तपाईँको चाहिँ अहिले पुष्पकमलजी जुन बेला फेरि प्रधानमन्त्री हुनुभयो 4 महिना अगाडि, त्यति बेला पनि राष्ट्रिय सहमति बनाउन त भनेर कोसिस भएको हो, र त्यो कोसिस सफल हुन सकेन। र त्यो कोसिस सफल हुनको लागि प्रमुख राजनीतिक दलहरूभित्र चाहिँ समझदारी भयो भने यो चाहिँ सफल हुन्छ कि, यसैले एउटा नयाँ प्रयोग गराउन त भन्ने हिसाबले नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीज्यूले नै यो पहल कदमी शुरू गर्नुभयो, र कांग्रेससँग यो प्रस्ताव गरे पछाडि एक खालको समझदारीमा हामी पुग्यौं। त्यस पछाडि हामीले दुईटा दलकै आधिकारिक पार्टीका निर्णयहरूबाट सबै दललाई आह्वान गरेका छौं, आउनुहोस् सँगै जाउँ सँगै बसौं, एउटा राष्ट्रिय सहमतिको सरकार निर्माण गरौं भन्ने चाहिँ हाम्रो दृष्टिकोण बन्यो।
सहमतिका कुरामा बुदाहरूमा फेरि जाउँला। अहिले एउटा चर्चा के छ भने पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार भन्दाले पछिल्लो समय एमालेको समर्थनमा जुन सरकार भन्यो नि त्यो हुँदै गर्दाखेरि पनि कहीँ कतै चाहिँ एमालेको चाहिँ काँग्रेसका नेताहरूसँग चाहिँ कुराकानी भइरहेको थियो कि भन्ने कुराहरू पनि आइरहेका छन्। किनभने नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले चाहिँ संसदमा बोल्दाखेरि पनि कहिले काहीँ चाहिँ इतर शक्तिहरू भयो भने पनि गाह्रो होला है ती एकदित भयो भने त्यो अहिले एकदम चर्चामा पनि आएको छ, पहिले पनि थियो यो कुराहरू।
अब यस्तो हामीले चाहिँ सैद्धान्तिक रूपमै बुझौं, नेकपा एमाले चाहिँ हामीले के खानु भने एमाले र काँग्रेस मिलेर तपाईँको चाहिँ माओवादी बाहिर राखेर पनि तपाईँको चाहिँ खास गरी शान्ति प्रक्रियाको कामहरू टुङ्ग्याउन सकिएन। काँग्रेस र माओवादीसँगै बसेर एमाले बाहिर हुँदा पनि टुङ्गिएन, एमाले र माओवादीसँगै भएर काँग्रेस बाहिर भएर पनि टुङ्गिएन। त्यसैले बरु सबैलाई एकै ठाउँमा राखेर एकै ठाउँमा लिड गर्न सक्यौँ, एउटै सरकारमा सम्मिलित हुन सक्यौँ भने शान्ति प्रक्रियाको काम टुङ्गिहुनुपर्छ। चाहे अहिले जस्तो भनौँ न एमाले र काँग्रेसको बीचमा समझदारी हुँदै गर्दा हामीले त्यसकारणले राष्ट्रिय सहमतिको आह्वान गर्यौँ कि माओवादी बाहिर बसेर पनि तपाईँ शान्ति प्रक्रियाको काम टुङ्गिँदैन। त यो नेपालको लागि त एउटा लाजमर्दो कुरा भयो नि त। तपाईँको चाहिँ हामीले खास गरी संविधान जारी गरेको पनि यत्रो वर्ष भइसक्यो र अब त्यो हिजो 10 वर्ष द्वन्द र त्यसपछिका अरू तपाईँको चाहिँ सङ्घर्षहरू छन्, मधेस आन्दोलन भएको छ, विभिन्न सङ्घर्षहरू भएको छन्, ती सङ्घर्षहरूबाट प्राप्त उपलब्धिहरू र त्यसको रक्षा गर्ने र त्यति मात्र होइन त्यो त्यति बेला भएका चाहिँ अब घटनाहरू त्यसलाई तपाईँको चाहिँ पीड़ित पक्षलाई न्याय दिने कुरा त अहिले पनि सकेको छैन। त्यसले सबै दल एक ठाउँमा बस्यौँ भने त्यो मधेस केन्द्रित दलहरू होस् अथवा माओवादी होस् काँग्रेस एमाले होस् त्यो सबै एक ठाउँमा बस्न सक्यौँ भने ती तमाम चिजहरूलाई चाहिँ सम्बोधन गर्न सकिन्छ भन्ने चाहिँ हाम्रो दृष्टिकोण हो। कुनै दल विशेषलाई मात्र लिएर कुनै दलसँग अरूसँग काम गर्दैछ अनि त्यो दलसँग यसो खुसोको कुरा गरौँ अनि त्यसपछि वातावरण मिलाइहालौँ भन्ने कोणबाट चाहिँ हामीले त्यस्तो गरे होइन।
मैले जोड्न खोजेको एकाएक यो सहमति भाव अगाडिदेखि नै गृह कार्य भइरहेको
होइन, गृह कार्यको हिसाबले सैद्धान्तिक हिसाबले त मैले अघि नै पनि भने कि हामी लामो एउटा चाहिँ राजनीतिक परिवर्तनको कोर्समा सँगै रह्यौँ तर आर्थिक सामाजिक परिवर्तनको कोर्समा हामी सँगै हुन सकेनौँ। त्यसैले सबै सँगै हुनुपर्छ भन्ने दृष्टिकोण एमालेमा अलरेडी थियो कि हामी त्यो त्यसरी सँगै भएर जाउँ, परिवर्तनकै इस्युमा चाहिँ केही समय सँगै जाँदा राम्रै हुन्छ भन्ने दृष्टिकोण हामीमा अलरेडी थियो। त्यसो हुँदा अब केही लिडरहरूको बीचमा औपचारिक अनौपचारिक छलफल त हुने नै गर्छ र त्यसो हुँदा कहिले काँग्रेससँग पनि भइरहेको होला, कहिले माओवादीसँग पनि हुन्छ, कहिले अन्य दलसँग पनि त हुन्छ नि त। त्यसैले त्यसरी हुने छलफलले एक खालको कहिलेकाहीँ क्लिक पनि हुन्छ कि यो कुरा त ठिकै हो भन्ने ठाउँमा पुग्छ अरे, त्यो निष्कर्षमा पुग्दो रहेछ।
हिजो पनि विभिन्न दलहरू मिलेर सरकार बनाए होइन, उहाँहरू बीचमा पनि केही बुदाहरूमा सहमति भए, अन्तत ती हुन पूरा हुन सकेनन्। अहिले नेपाली काँग्रेस र नेकपा एमाले जुन चाहिँ यो देशका ठूला पार्टी पहिलो दोस्रो पार्टीहरू हुन् उहाँहरूबीच सहमति भएको छ, केही बुदाहरू के छन् त्यस्ता महत्वपूर्ण?
एक खास गरी तपाईँको चाहिँ अब एकदमै पार्टी लिडरहरूको बीचमा भएर लिखित रूपमा यही हाम्रो सहमति भयो भन्ने त कुनै अब बाहिर आइसकेको छैन। तर यद्यपि हामी बीचमा समझदारी चाहिँ के हो भने के चिजहरू जस्तो अर्थतन्त्र परिचालनको हिसाबले हामी अलिक पछाडि पर्यौं, जस्तो आन्तरिक उत्पादनमा हामी छँदै छैनौँ, हामी बाह्य ऋणमा भर परेका छौँ, बाह्य अनुदानमा भर परेका छौँ, तपाईँको इन्टरनल गृहस्थ उत्पादन अत्यन्त कमजोर हुँदै गएको छ र हाम्रो व्यापार घाटा एकदमै ठूलो छ, तपाईँको चाहिँ बजेटको भोल्युमभन्दा पनि ठूलो व्यापार घाटा छ अनि यसले चाहिँ तपाईँको वैदेशिक ऋण पनि हामीलाई अब करिब करिब तपाईँको चाहिँ 20 खरबभन्दा माथि ऋण भने अब जान्छन् विषय होइन। त्यसले यस्तो सबै चिजहरूलाई रोजगारी वृद्धि देशभित्र हुन सकिरहेको छैन, यो आर्थिक बाटोको यो कुरालाई मुलुकका प्रमुख राजनीतिक दलहरू बीच एक खालको समझदारी भयो भने यसमा केही सकारात्मक सन्देश दिन सकिन्छ, एउटा दृष्टिकोण त यही भइहाल्यो। र अरू तपाईँको चाहिँ हाम्रा खास गरी हामीले संरचना यति धेरै भारी भरकम संरचना बनायौं, त्यो संरचनाको कारणले हामीले चाहिँ साधारण खर्च एकदमै ठूलो 70-75% तपाईँको त नै 80% चाहिँ साधारण खर्च भने त यो त चान्चन विषय होइन,
अनुत्पादक खर्च
एकदमै एकदमै। त्यसैले हामीले त्यो बनाएका संरचनाहरूको पार्नको कारणले त्यसले त तपाईँको चाहिँ आर्थिक भार त धेरै बढ्यो कि तपाईँको चाहिँ तलब भत्तामै तपाईँको राज्यको चाहिँ सबै रेभिन्यू उठेको कर चाहिँ सबै तलब भत्तामा त्यो पनि नपुगेर ऋण लिनुपर्ने, गत आर्थिक वर्षमा तपाईँको चाहिँ यही चालु आर्थिक वर्ष भनौँ न असोजमा यो चालु आर्थिक वर्षको असोजमा तपाईँको चाहिँ असोज अगाडि दिनको कर्मचारीहरूलाई तलब भत्ता दिनु पर्थ्यो, दसैँ खर्च दिनु पर्थ्यो, त्यो नपुगेर सरकारले चाहिँ करिब 96 अरब रुपियाँ ऋण उठाउनु पर्यो ऋण उठाएर तपाईँको चाहिँ तलब भत्ता खुवाउनु पर्ने भएपछि मुलुक त समस्यामा त पर्यो। त्यसो भएको कारणले हो यो संरचना जुन बनाएछौँ नि हामीले एकदम भारी भरकम हो, यो संरचनाको बारेमा रिथिङ गरौँ भन्ने कुरामा हाम्रो सहमति छ। खास गरी हामीले चाहिँ जस्तो तहहरू विभिन्न तहहरू निर्माण संघीय तह प्रदेश तह छ, अनि त्यस पछाडि तपाईँ स्थानीय तह छ, संख्या धेरै बनाएका छौँ, अनि त्यस पछाडि त्यहाँ फेरि त्यो निर्वाचित निकायहरू पनि धेरै बनाएका छौँ, सरकारी अड्डा अदालतहरू पनि यति धेरै निर्माण गरेका छौँ, त्यसपछि तपाईँ केन्द्रमा थुप्रै आयोगहरू बनाएका छौँ। अन्त मान्छे एउटा पढे लेखेको केही गरौँ भन्ने दृष्टिकोण बोक्ने मान्छेहरू पनि दुःख गर्ने भन्दा पनि कतै नेताहरूसँग अथवा कुनै पार्टीमा लाग्ने नियुक्ति खाने आरामले बरु गाडी चढ्ने सुविधा चढ्ने पिए हुन्छ ड्राइभर हुन्छ अनि सरकारी सुविधामा तलब खाने भत्ता खाने मतलब यो दिशातर्फ ओरिएन्टेड भयो मान्छेहरू अलिक काम गर्न सक्ने क्षमता भएका पढे लेखेका हौँ भन्नेले त केही रोजगारी सिर्जना गर्ने अरू काम पनि त हुन्थ्यो होला नि, तर हामी चाहिँ एकदम आइडियल पोस्टमा विभिन्न पोस्टहरूमा नियुक्ति गर्ने मान्छेलाई यो तर्फको चाहिँ एउटा भएको हुनाले हामीले यसमा केही रिथिङ गरौँ, केही संख्या घटाउन सकिन्छ कि होइन? जस्तै स्थानीय तहको पालिका पनि 753 चाहिँदैन, 250 तीन सयको त्यसो भएको हुनाले हो यही कोणबाट हेरेर केही ठाउँहरूमा निर्वाचन प्रणाली पनि एकदम भद्दा खालको छ, एकदम महँगो खालको छ, यसलाई कहीँ सुधार गर्न सकिन्छ कि? हामीले यी सबै विषयहरूमा चाहिँ छलफल गरेका छौँ। त्यसका लागि टेक्निकल पाटोहरू हुन्छ, त्यसको लागि केही टेक्निकल चिजहरू पनि होला, जस्तो हामीले समानुपातिक निर्वाचन प्रणाली समावेशी गर्नको लागि समानुपातिक गरे हो, तर समावेशी को भयो भन्दाखेरि त प्रश्न उठेकै छ जनताबाट। अब आफ्ना परिवारको समावेशी हुन थाले, आफ्ना सन्तानहरू समावेशी हुन थाले, आफ्ना नातागोता समावेशी हुन थाले, होइन? तपाईँको चाहिँ समावेशी जुन वर्ग समुदायलाई समावेश गर्ने भनेर चाहिँ हामीले त्यो नीति बनायौँ, तर त्यसलाई भन्दा पनि हामीले चाहिँ अब एउटा हिसाबले तपाईँको चाहिँ राजनीतिक हिसाबले हेर्दाखेरि समावेशी त्यो समुदायलाई त्यो वर्गलाई हुन पाएन। त्यस कारणले पनि बरु यदि त्यसै हो भने समावेशीलाई हामीले राष्ट्रिय सभामा गर्न सकिन्छ कि, समानुपाति प्रणालीलाई त्यहाँ अपनाउन सकिन्छ कि, यो ठोस यही गर्ने भन्ने भन्दा पनि एउटा दृष्टिकोणहरू बनेको छ। यो दृष्टिकोणको आधारमा केही ठाउँहरूमा संविधान संशोधनका कुरा पनि आउँछन् र संविधानमै उल्लेख छ 10 वर्षमा संविधान पुनरावलोकन गर्ने खालको चाहिँ विधि पनि हामीले स्थापित गरेका छौँ।
आयोगहरूको बारेमा पनि छ
हुन्छ, किनभने तपाईँको चाहिँ कैयौं आयोगहरू त मानवाधिकार आयोगभित्र राखेर त्यसको विभाग बनाएर पनि चल्न सक्नेछ, तर हामीले आयोग बनायौं, अब एउटा राज्य मन्त्री वा सरहका चाहिँ सुविधाहरू दियौं, होइन? मैले भने नि हरेक व्यक्ति चाहिँ के भन्दा अब आफू कुनै श्रम गर्ने, कुनै रोजगारी वृद्धि हुने, कुनै चाहिँ रोजगारीका कामहरू गर्ने भन्दा पनि नियुक्ति खाने, आरामले नियुक्ति खाने, अब किनभने सुविधा पाइहाल्छ, मान्छे त्योतर्फ ओरिएन्टेड भए, अलि पढे लेखेका हौ भन्नेहरू। हामीले जुन संरचनाहरू खडा गर्यौँ यसका कारणले गर्दाखेरि ती संरचनाहरूलाई अलिक पुनर्संरचना गर्नको लागि संविधान संशोधन गर्नुपर्छ भने त्यो पनि गर्नुपर्छ भन्ने हिसाबले हामीले दृष्टिकोण बनाएका हौँ।
अरू के छ यसमा एउटा संविधान संशोधन कुरा भयो?
अब अरू त खास गरी तपाईँको चाहिँ संविधान संशोधनसँगै जोडिएर धेरै कुराहरू आउने नै त्यहीँभित्र नै आउँछ, होइन? अब त्यसो हुँदा अरू हिसाबले चाहिँ हामी खास गरी अब कुरा ठूला गर्यौँ, एउटा दल सरकारमा हुन्छ अर्को दललाई भ्रष्टाचारी भनेर गाली गर्छौँ, होइन? अर्को दल सरकारमा हुन्छ अर्कोलाई गाली गर्छौँ, त्यसो भए भ्रष्टाचार के हो त? यो त सबै खोलौँ, त्यो सबै जति पनि तपाईँ भ्रष्टाचारको कुराहरू कुनै राजनीतिक दलमाथि आक्षेप लगाएर मात्रै वर्षौं वर्ष आक्षेप बोकेर बहन त मिलेन नि त। जस्तो तपाईँको चाहिँ अहिले जुन भ्रष्टाचारको कतिपय काण्डका इस्युका कुराहरू गर्छन् 10-20 वर्ष अगाडिको
कुरा, यहाँसँग जोड्न खोजे, यहाँ राजनीतिज्ञ मात्र नभएर कानूनको पनि जानकार हुनुहुन्छ, अधिवक्ता हुनुहुन्छ। अब अहिले जुन नीतिगत रूपमा भएका कुराहरू छन् नि, यसलाई चाहिँ भ्रष्टाचारमा जोडेर अथवा त भनिन थालिएको छ, कानूनले के भन्छ? आखिर नीतिगत भएका कुराहरूलाई चाहिँ होइन कुनै अब अहिले चाहिँ सरकारी निकायमा निर्णय गर्न नै डराउने अवस्था छ, कुनै महत्वपूर्ण निर्णय गर्दाखेरि कर्मचारी तन्त्र पनि अलिकति त्यसमा नलगाउने अथवा राजनीतिक व्यक्तित्व पनि कोही व्यक्ति यसमा भोलि फसिन्छ कि भन्ने काम नै अगाडि बढ्न नसक्ने अवस्था छ नि, हामीले केही कुराहरू यो अगाडि पनि देख्यौं।
यसमा यस्तो छ, एउटा मनोविज्ञान चाहिँ के हुँदो रहेछ भने यो मल्टिपार्टी डेमोक्रेसीमा
हजुर
र मल्टिपार्टी डेमोक्रेसीको पनि तपाईँ बहुमत भन्दा नि फर्स्ट पास्ट पोस्ट अन्तर्गत हामी छौँ, पहिलो हुने निर्वाचित हुने। तपाईँले 1,00,000 मतदाता छ भने धेरैजना उम्मेद्वार भयो भने कसैले 10,000 मत ल्याएर पनि जितिरहेको हुन्छ,
होइन?
फर्स्ट भयो भइहाल्यो, त्यसो हुँदा उसको एगेन्स्टमा चाहिँ ठुलो जनमत हुन्छ,
51 छैन भन्नु
छैन छैन, किनभने अहिले बहुमत प्राप्त संसदभित्र पनि 51 पुग्दैन। जस्तो यद्यपि अहिले नेपाली कंग्रेस र एमालेको मत जोड्यो भने 51% पुग्ला, होइन? दुईजना जोड्दाखेरि, तर तपाईँको चाहिँ अहिले पनि सरकारमा संलग्न दलहरूको चाहिँ 51% पुग्दैन। त्यसले आफ्नो दलभित्र पनि फेरि पक्ष विपक्ष हुन्छ नि त, त्यहाँभित्र पनि विरोधी हुन्छ, त्यसो भएको कारणले बाहिर सबै मान्छे विरोधी जस्तो देखिन्छ, होइन, परिस्थिति यस्तो हो त्यसले यो बीचमा तपाईँको चाहिँ एक्लै अर्कालाई गाली गर्ने अब गरेन भनेन भन्ने यस्तो खालको प्रवृत्तिहरू चाहिँ हामीसँग रहन्छ। यो प्रवृत्तिको बीचमा हामी छौँ, त्यसैले हामी चाहिँ यो प्रणालीमा छौँ। अब त्यसो भएको कारणले हामीले चाहिँ राजनीतिक दलहरूको बीचको एक खालको एकता, राष्ट्रिय सहमति भनौँ न तपाईँको चाहिँ, त्यो बनाउन सक्यौँ भने अनि यसले चाहिँ एउटा केही सन्देश, पोजिटिभ सन्देश जान्छ। हामीले यही दृष्टिकोणको आधारमा नै अब यी कुराहरू अगाडि बढाएका हौं। त्यसो हुँदाखेरि अब दलहरूको बीचमा समझदारी बन्नु आवश्यक छ, कसैले कसैलाई गाली गर्ने भन्दा पनि। अब इस्युहरूको बेसमा
जस्तो यहाँहरूले अहिले सहमति गर्नुभएको छ नि, पहिले चाहिँ नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली हुने, त्यसपछि के अरे नेपाली काङ्ग्रेस सभापति अथवा नेपाली काङ्ग्रेसलाई दिने, शेरबहादुर देउवालाई दिने भन्ने यहाँहरूले सहमति गर्नुभएको छ होइन। त्यो सहमति अनुसार भन्यो भने कानूनको हिसाबले मिल्छ मिल्दैन,
यो त मतलब त्यो तर्क छ, मान्छेहरू आएका छन्। जस्तो अहिले कस्तो हुन्छ भने म तपाईँलाई अलिकति केही श्रृङ्खलाबाट बताउन चाहन्छु कि निर्वाचन सम्पन्न भएपछि बहुमत प्राप्त दल त्यसले संसदमा गएर शपथ खाइरहनु पर्दैन नि, सरकार गठन पहिला हुन्छ। माननीयको शपथ नखाइकनै ऊ सरकार गठन पहिला हुन्छ, किनभने त्यो मान्यता के हो भने निर्वाचन आयोगबाट परिणाम आएपछि फलानु दलको बहुमत भयो, ठूलो दल अथवा फलानु दलको बहुमत भयो, ऊ सरकार गठन हुन्छ। माननीयको शपथ खानु अगाडि नै मन्त्री प्रधानमन्त्रीको शपथ खान सकिन्छ, खाइन्छ होइन। त्यसैले अहिलेको पनि के भयो भन्दाखेरि नेकपा एमाले फिर्ता लियौँ, अब हामी समर्थन फिर्ता लियौँ भन्न साथ के भयो, तपाईँको चाहिँ त्यहाँ संसदमा टेस्ट हुनुपर्छ पर्दैन, किनभने मान्यता के भएपछि उहाँ प्रधानमन्त्री चाहिँ अल्पमतमा पर्नुभयो कानूनी हिसाबले।
हजुर,
त्यसो हुँदा हामीले के देख्यौँ भन्दा उहाँले अब छोड्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण रह्यो। तर पनि फेरि संविधानको हिसाबले म टेस्ट गर्न गर्छु है भन्दाखेरि उहाँले त्यो राइट छ उहाँको, पाउनुहुन्छ, अनि म टेस्ट गर्छु एकचोटि भनेर भन्नुभएको छ। त्यसैले कानूनी हिसाबले के हुन्छ भने हिजो संविधानको विभिन्न त्यो धारा उपधाराहरू उल्लेख छन्, सरकार कसरी गठन हुन्छ भन्ने सम्बन्धी मूलत संविधानको धारा 76 त्यो सम्बन्धी व्यवस्थाहरू छ र त्यसको एकले चाहिँ कुनै दलको बहुमत आयो भने त्यो बहुमत प्राप्त दलले बनाइहाल्छ। तर 79 निर्वाचनमा बहुमत कसैको आएन, त्यस पछाडि 76 अनुसार चाहिँ दुई वा दुईभन्दा बढी दलहरू मिलेर बनाउने प्रावधान छ, त्यो प्रावधान अन्तर्गतको सरकार अहिले बनेको छ। यो सरकार चाहिँ दुईचोटि टेस्ट भइसक्यो भन्नाले दुईचोटि बहुमत सिद्ध गरिसक्यो नि यो सरकार। त्यसैले सरकार चाहिँ के हुन्छ भने कुन धारा अन्तर्गत बन्यो एकचोटिलाई त्यो टेस्ट हुने हो, एकचोटिलाई टेस्ट हुँदा उहाँ फेल हुनुभयो होइन, फर्स्ट पटक फेल हुनुभयो भने अर्को धारा आकर्षित हुन्छ अनि त्यसपछि त्यसबाट प्रधानमन्त्री गठन हुन्छ, प्रधानमन्त्री हुन्छ, सरकार गठन हुन्छ, त्यो पनि टेस्ट हुनुपर्छ एक महिनाभित्र। त्यसले चाहिँ त्यो पनि फेल भयो भने फेरि अर्कोमा जान्छ, त्यो क्रमैसँग गयो भने चाहिँ टेस्टमा फेल हुँदै गयो र क्रमैसँग गयो भने तपाईँको चाहिँ अन्तिममा चाहिँ सरकार चाहिँ तपाईँको चाहिँ विघटन भएर मध्यावधिमा जाने स्थिति बन्छ। तर अहिले चाहिँ के हो भने स्थिति एक अनुसारको गठन हुने स्थिति छँदै छैन, किनभने कुनै दलको बहुमत छैन,
दुई
अनुसारकै गठन छ र दुई अनुसारको गठन भएको वर्तमान प्रधानमन्त्रीज्यूले दुई अनुसारको बहुमत पाइसक्नु भएको, दुई अनुसारको उहाँले चाहिँ तपाईँको चाहिँ संसदको बहुमत पाइसक्नुभयो, त्यो पनि दुईचोटि टेस्ट भइसक्नुभयो दुई अनुसार, दुई अनुसार दुईचोटि टेस्ट हुनुको मतलब दुई अनुसार फेरि पनि टेस्ट हुन पाइन्छ भन्ने कुरा त देखियो नि त त्यहाँ होइन। त्यसैले सरकार चाहिँ के हुन्छ भने एकचोटि एउटा उपधारा अनुसार बन्छ, बने पछाडि उसले एक महिनाभित्र बहुमत सो भएन भने चाहिँ यस्तो हुन्छ है, म तपाईँलाई प्रश्न भन्छु हो, त्यहाँ चाहिँ तपाईँको सुरुमै बहुमत सो भएन भने अब तेस्रो धारा आकर्षित हुन्छ अर्को धारा, तपाईँको चाहिँ यदि बहुमत भयो भने अब नेपाल सरकार भयो, अब त्यो कुन धारा अन्तर्गतको सरकार भएन, अब सरकार भयो त्यो हो, त्यो सरकारलाई बीचमा अब अविश्वास हुन सक्छ, अविश्वास हुन सक्छ हो, बीचमा अविश्वास हुने हुँदाखेरि अब त्यो सरकार चाहिँ धारा एकमा उपधारा एकमा पनि जान सक्छ, किनभने तपाईँको चाहिँ त्यो त खण्डित भयो नि त, किन उहाँले त पाइसक्नुभयो विश्वासको मत, विश्वासको मत पाइसके पछाडि त नेपाल सरकार भयो, अब कुन धारा कुन उपधारा अन्तर्गतको होइन, नेपालको सरकार भयो, अब नेपालको संविधान अनुसारको नेपाल सरकार भयो हो, यो सरकारको चाहिँ बीचमा चाहिँ टुट्न सक्छ, बीचमा छुट्न सक्छ, बीचमा अविश्वास हुन सक्छ, अविश्वासको प्रस्ताव दर्ता हुन सक्छ, त्यो दर्ता भयो भने पनि तपाईँको चाहिँ पुनः ती धाराहरू चाहिँ संविधानको जुन चाहिँ श्रृङ्खलाबद्ध उपधाराहरू छ
त्यो चाहिँ दोहोरी धारा त अगाडि बढ्नु पर्ने हो भन्ने छ नि। जस्तै उहाँले राजीनामा दिनुभयो भने त एक किसिमको प्रक्रिया होला अहिलेको जस्तै होइन, यदि संसदबाट विश्वासको मत लिनुभयो र पुर्याउन सक्नु भएन भने त फेरि अर्को धारा आकर्षित
होइन त्यस्तो मैले फेरि पनि तपाईँलाई के भन्छु भने संविधानको मर्म चाहिँ के हो भने तपाईँको चाहिँ संविधानको मर्म
हजुर
र सम्माननीय सर्वोच्च अदालतको पनि एक खालको व्याख्या त्यो व्याख्याले के भन्छ भने संसदमा नयाँ सरकार गठन हुन सक्ने विद्यमान अवस्था रहेसम्म त्यो चाहिँ तपाईँको चाहिँ संसद रहन्छ सरकार गठन भइरहन्छ त्यसको मतलब विद्यमान अवस्था कति रहन्छ भन्दाखेरि उपधारा पाँच अनुसारको चाहिँ एउटा दलले सो गर्यो होइन उसले चाहिँ तपाईँको बहुमत सो गर्यो तर बीचमा अब पाँच छ महिना चलाएपछि उसले उसको बहुमत गुमायो भने फेरि विद्यमान अवस्था त कायम छ नि त दलहरूको चाहिँ संख्या त छ
हजुर
भने मतलब सर्वोच्च अदालतको व्याख्या र प्लस म चाहिँ के भन्न चाहन्छु भने कुनै धारा अन्तर्गत सरकार गठन भए पनि उसले एकचोटि बहुमत सो गरेपछि त्यसपछि चाहिँ तपाईँको चाहिँ त्यो चाहिँ नेपाल सरकार भयो कुनै धाराको अन्तर्गतको सरकार भएर बस्दैन त्यसैले एकचोटिलै हो त्यो सो गरे पछाडि त्यो खण्डित हुन्छ त्यसपछि पुनः फेरि चाहिँ तपाईँको चाहिँ सबै अरू धाराहरू आकर्षित
यहाँको कुरालाई मान्ने हो भने अहिले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार चलिरहेको छ
यो धारा उपधारा दुई अन्तर्गतको सरकार भन्दैन
र नेकपा एमाले समर्थन फिर्ता लियो होइन बाहिरी हिसाबले काङ्ग्रेस र एमालेको बीचमा सहकारी भयो त त्यो सहकारी भएको हामीसँग बहुमत छ भनेर यहाँले काहीँ पुष्टि त गर्नुभएको छैन नि अहिलेसम्म काहीँ दिनुपर्ने होला नि त कुनै
मैले त्यसैले अघि निर्वाचन पछिको प्रसङ्ग तपाईँलाई भने नि किनभने बहुमत सो गर्नलाई पार्लियामेन्टको बैठक बस्नु पर्दैन थियो होइन जस्तो निर्वाचन सक्न साथ हामी कुनै पार्लियामेन्टको बैठक अथवा शपथ समेत नखाइकन पार्लियामेन्ट मेम्बरको शपथ समेत नखाइकन हामी चाहिँ प्रधानमन्त्रीको शपथ खाइसक्छौँ
तपाईँहरू दुईटा पार्टी मिलेर बहुमत बनाउनु भयो कुनै निकाय दिनुहोला राष्ट्रपति कार्यालय संसदमा काहीँ हामीसँग बहुमत छ है भन्ने काहीँ त देखाउनु पर्ला नि
मैले त्यही भएर प्रसङ्ग चाहिँ अझै जनतालाई क्लियर पार्न चाहन्छु तपाईँ मार्फत होइन जस्तो निर्वाचन सम्पन्न भयो निर्वाचन सम्पन्न भएपछि तपाईँको चाहिँ पार्लियामेन्टमा गएर म संसदको सदस्य भएँ भनेर शपथ खानु अगाडि नै प्रधानमन्त्रीको शपथ खान पाउनुहुन्छ तपाईँले त्यसको मतलब पार्लियामेन्टमा काहीँ सो गर्नु परेन
दाबी पेश गर्नु पर्ने भन्नु खोज्छु
तपाईँ पार्लियामेन्टमा काहीँ सो गर्नु सांसदको शपथ पनि खानु परेन
हजुर
नखाइकनै पनि तपाईँको चाहिँ अब तपाईँको चाहिँ उता मन्त्रीमण्डल गठन भइसक्यो
दाबी त पेश गर्नु होला नि
त्यसो भएको हुनाले तपाईँको चाहिँ अहिले त्यही त त्यो मान्यताको हिसाबले उहाँलाई एमालेको दाबी त हामीले पेश गर्यौँ नि त्यहाँ
हजुर
कि उहाँलाई दिएको उहाँलाई हामीसँगै जोडेर उहाँलाई समर्थन थियो उहाँ बहुमत थियो होइन उहाँ हामी समेत जोडेर बहुमत थियो हामीले चाहिँ समर्थन फिर्ता लियौँ भन्यौँ नि त्यो भन्त्यो पनि दाबी हो नि त समर्थन फिर्ता लियौँ है भन्यो त्यसभित्र उहाँ त बहुमत भएन नभएपछि त अब पार्लियामेन्टको विश्वास मसँग छैन भनेर उहाँले चाहिँ मार्ग प्रशस्त गर्नुहोस् भन्ने एउटा जेन्टलमेन्ट कुरा हो त्यो कुनै दबाब प्रेसर पनि होइन एउटा जेन्टलमेन्ट कुरा हो हामीले आह्वान गरेका छौँ तपाईँले मार्ग प्रशस्त गर्नुहोस् भनेर
अब अर्को कुरो चाहिँ प्रधानमन्त्रीले म विश्वासको मत लिन्छु भन्नु अब चाहिँ यहाँहरू बीचमा सहमति जो किसिमको भाषा संविधान संशोधनको कुराहरू पर्याप्त बहुमत छैन र बाहिर आएका कुरा अनुसार राप्रपालाई पनि लिने कि होइन भन्ने कुराहरू पनि छ अब शक्ति सन्तुलनको हिसाबले नेकपा एमाले एउटा विचार समूहको काङ्ग्रेस एउटा विचार समूहको राप्रपा फेरि अलग त्यो त्रिगुणात्मक सम्बन्ध भयो भने फेरि त्यो सम्भव होला विचार
यस्तो तपाईँको चाहिँ इस्युहरू मिल्छन् जस्तो तपाईँको चाहिँ ठिक हो एमाले आफ्नो खास गरी वामपन्थी विचार उसले बोक्छ र नेपाली काङ्ग्रेसले तुलनात्मक रूपमा अब एउटा राइट खेमाको होइन अब तपाईँको चाहिँ नेतृत्व गर्छ विचारको हिसाबले यी पार्टीहरू सँगै मिलेर काम गर्न सक्छ तर एक ठाउँमा पार्टी एकता हुन सक्दैन होइन दृष्टिकोण अलगै हो यद्यपि नेपालमा र विश्वको राजनीतिमा पनि जहाँसुकै हेरे पनि दुईटा खेमा नै हो लेफ्ट विङ र राइट विङ
तीनटा देखि
यो छ त्यो मोरलेस तपाईँको चाहिँ फेरि पनि राइट विङ हो होइन त्यो जतिसुकै तपाईँले भने पनि त्यसैले अब दल त अनेक बनाउन सक्छन् मान्छे
अब यहाँ त के देखियो भने
त्यसैले यो बीचमा तपाईँको चाहिँ काम गर्ने सन्दर्भमा एक ठाउँमा हुन सक्छ कतिपय इस्यु जस्तो निर्वाचन प्रणाली महँगो भयो है यसलाई सुधारौँ भन्ने कुरामा तीनटा दल एक ठाउँमा हुन सक्छ अब माओवादी पनि एक ठाउँमा आए भयो हाम्रो कुरा के भने प्रधानमन्त्रीज्यूले मार्ग प्रशस्त गरौँ त उहाँको दल चाहिँ किन सरकारभन्दा बाहिर हुने त उहाँको दल पनि सरकारमा सम्मिलित हुनुहोस् किनभने शान्ति प्रक्रिया टुङ्ग्याउनको लागि त होइन टीआरसी टुङ्ग्याउनको लागि त माओवादी संलग्न नभइकन त माओवादी समेत सहमत नभइकन
तर माओवादी केन्द्रका महासचिवले यदि नेकपा एमाले र कांग्रेस सरकार बन्यो भने पश्चगमन र प्रतिगमनको दिशामा जान्छ।
होइन, यो आरोप चाहिँ नलाउ किनभने
उहाँले
लगाउनु भयो यो आरोप, उहाँहरूले पनि नलाउनुहोस् किनभने को पश्चगामी को प्रतिगमनकारी को के हिजो त्यही समीकरण बन्दाखेरि आफू अग्रगामी हुने अर्कोसँग बन्दा चाहिँ पश्चगामी भन्ने यो बचकनता तर्क हो के, यो बचकना आरोप हो यस्ता त्यस्ता नेताहरूले त्यतिको तहले, किनभने हामी अलग अलगै बसेर कहिल्यै एकअर्कासँग नमिलेर आफ्नै आफ्नै जे छ आफ्नो पार्टी बनाएर चाहिँ लाग्या भए त त्यो भन्न सकिन्थ्यो। अब निर्वाचनमा मतै साटासाट गरेर चुनाव लडिसकेको दलसँग होइन अर्को पार्टी चाहिँ मिल्यो भन्न साथ अन्त्य त्यो पश्चगामी हुँदैन के। जस्तो हिजो भनौँ माओवादी र नेपाली कंग्रेसको बीचमा त मतै साटासाट गरेर चुनाव लडिसक्नु भयो नि त, त्यो चाहिँ अग्रगमन भयो। अनि फेरि त्यही पार्टीसँग कांग्रेस र एमाले चाहिँ मिल्छ पश्चगमन भयो
भन्नाले यसो हेर्दाखेरि दुईटा निर्वाचनलाई हेर्ने सबैले सबैसँग
मिलिसकेका छ। त्यस कारणले कसैले कसैलाई गाली गरेर के गरेर जस्तो भनौँ न अहिले रासोपा साथीहरू पनि सरकारमै हुनुहुन्छ, अब कुन दललाई गाली गर्नुहुन्छ किनभने सरकारमा त संविधान बरू रासोपा र कांग्रेसको बीचमा बरू अब एक खालको दूरी रहन सक्छ। रासोपा र कांग्रेस अहिलेसम्म सँगै भएको छैन नि त सरकारमा, त्यही हिसाबले रासोपा र कांग्रेसको बीचमा दूरी हुन सक्छ। अब रासोपा र एमाले रासोपा र माओवादीको बीचमा के दूरी रहन्छ किनभने सरकारमा सँगै छौँ सँगै हिँडेका छौँ होइन। त्यस कारणले यो एकलाई अर्कालाई अब उछित्तो काट्ने त्यो हाम्रो नेगेटिभ दृष्टिकोण क्या, हाम्रो आफूलाई सबै ठिक अर्का हुन साथै बेठिक भन्ने चाहिँ हाम्रो तर्क हो। त्यस कारणले त्यो तहको नेताहरूले यस्ता खालको बचकन तर्क गर्नु चाहिँ उचित हुँदैन।
होइन, राजा मान्ने र राष्ट्रपति मान्नेको अलिकति त्यहाँ कुरा नमिल्न सक्छ।
होइन, तपाईँको चाहिँ राजा मान्नेहरू पार्लियामेन्टमा छैनन्, यो प्रष्ट हो। जो राजा भन्छ नि, प्योर राजा भन्छ नि, त्यसको प्रतिनिधित्व पार्लियामेन्टमा
छैन।
त्यो तपाईँको चाहिँ त्यो मतको लागि अब आफ्नो दृष्टिकोण बनाउने एउटा छुट्टै कुरा हो, किनभने वर्तमान संविधान गणतन्त्रको संविधानमै हस्ताक्षर गरेर त्यही संविधान अन्तर्गत पार्टी दर्ता गरेर चुनाव लडेकाहरूलाई राजा मान्ने पार्टी भन्दैनौँ हामी, किनभने राप्रपालाई राजा मान्ने पार्टी, किन राजा मान्ने पार्टी राजै बनाउँछु भन्ने हो भने वर्तमान पार्लियामेन्टबाट आउट भएर सकिन्छ सशस्त्र एउटा द्वन्द्व होला क्रान्ति होला के होला त्यसको लागि लड्ने होला। हिजो तपाईँको चाहिँ पञ्चायत वा राज्यको चाहिँ होइन राजतन्त्रको अन्त्यको लागि लड्यौँ नि त हामी लड्यौँ होइन, अरू दलहरूले लडे होइन, तपाईँको चाहिँ कैयौं वर्ष भूमिगत बस्यो होला नि, अब माओवादी त 10 वर्ष जनयुद्धै भनेर लडे, अनि त्यो खालको स्थितिमा राजा फर्काउँछु भन्नेहरू जान सक्छन् सक्दैनन् क्या।
मैले यहाँ फेरि अगाडिकै तर्क जोड्न खोजेछ, यदि प्रधानमन्त्रीले विश्वासको मत लिनुभयो र पास हुन सक्नु अथवा विश्वासमा पाउनु भएन भने संविधानको 76(3) गयो भने फेरि ठूलो दललाई आह्वान गर्नुपर्ने हुन सक्छ।
76(3) जाँदैन, 76(1) पनि जान सक्छ। एकमा जाने विद्यमान अवस्था अलि छैन कि भनौँ भने, किनभने एकमा जाने अवस्था भने कुनै दलहरूको बीचको युनिफिकेसन पनि त हुन सक्छ नि होइन। युनिफिकेसन भएर बहुमत प्राप्त भएर बस्यो भने ठूलो दल भएन नि, बहुमत प्राप्त दल पनि त हुन सक्छ, तर अहिलेकै सन्दर्भमा नेपालमा त्यो सम्भावना अलि नदेखिएला। त्यसैले एउटामा असफल हुने भने चाहिँ त्यो सिलसिलामा असफल भयो भने तपाईँले भने जस्तो 3 जान्छ, 3 पनि असफल भने 4 5 त्यसै गरेर निर्वाचन हुने ठाउँमा पुग्छ। त्यसैले एकचोटि विश्वासको मत लिइसक्नुभयो, अनि वर्तमान प्रधानमन्त्रीज्यूले त दुई अनुसार दुईचोटि विश्वासको मत लिइसक्नुभयो क्या। त्यसो भएको कारणले विश्वासको मत त पटक पटक लिन सकिने रहेछ भन्ने कुरा त होइन, सरकार त पटक पटक बन्ने रहेछ भन्ने कुरो त त्यही खण्डित भइसकेको छ।
यहाँहरूले यी कुराहरू पार्टी बीचको मिलेर जाने कुराहरू, कांग्रेस एमाले बीचको एकताका कुराहरू अथवा राष्ट्रिय सरकारका कुराहरू हामीले चाहिँ पहिलेदेखि नै चाहिरहेका थियौँ होइन, यो हुनुपर्छ भन्ने किसिमको मान्यता थियो भनिरहँदाखेरि स्वतन्त्र पार्टीका अध्यक्ष गृहमन्त्रीले चाहिँ मैले ठूलो फाइल खोल्नलाई तर्सेर ठूला दलहरू एक भए भन्ने किसिमको अभिव्यक्ति पनि दिनुभएको छ, यहाँले पनि सुन्नुभयो।
अब यो
चाहिँ
होइन
होइन,
एउटा कुरा गरौँ न, यो सरकार गठन भएको 4 भयो
हजुर,
ठिक छ, एमाले वा काङ्ग्रेसको खोल्न सक्नु भएन किन सरकारमा संलग सँगै थियौँ त
हजुर
होइन, सँगै भएको कारणले खोल्न सक्नु भएन उहाँले, सरकारमै थियो त्यतै उहाँलाई नै छुट्टै दियो ल। 4 महिनासम्म काङ्ग्रेसका फाइल चाहिँ के हेरेर बस्या त त्यसो भए किन नखोल्या, काङ्ग्रेस त प्रतिपक्षमा थियो सरकारमा थिएन, कसको डरले नखोल्या के, खोल्या भए हुँदैन थियो। त्यसले यस्ता तर्क यस्ता बचकन तर्क गरेर हुँदैन, किनभने खोलौँ त्यसमा कसले रोकेको छ र, खोलौँ न, अहिले पनि खोले भयो, गृहमन्त्री उहाँ नै हुनुहुन्छ, खोलिहाल्नुहोस् न। किनभने हामी चाहिँ के चाहन्छौँ भने खास गरी मुलुकका प्रमुख राजनीतिक पार्टीहरू इभन माओवादी काङ्ग्रेस एमाले रासोपा पनि मुलुकलाई भ्रष्टाचार रहित बनाऊ, दलको सबैको उद्देश्य त्यही हुन्छ र कुनै पनि दल कुनै पनि पार्टी भ्रष्टाचारी मान्छेलाई शिरमा बोकेर हिँड्न कुनै पनि दललाई इच्छा छैन होला एमालेलाई पनि त्यो इच्छा छैन एमाले भित्र पनि कोही बदमास बेमान छ भने तपाईँको चाहिँ एमाले भए बापत उसले छुट वा उन्मुक्ति पाउनुपर्छ भन्ने त हुँदैन त्यसो भएको कारणले जति पनि इस्युहरू छन् अब त्यो बाहिर चर्चामा भए अनुसारको इस्यु त हुँदैन रहेछ भन्ने कुरा त पशुपतिको जलहरूले नि देखियो होइन अनि तपाईँको चाहिँ केपीमाथि त निकै ठुलो चर्चा आरोप लगाइएको थियो त्यो जोख्दाखेरि त देखियो होइन केपी त होइन रहेछ संलग्न होइन रहेछ अथवा त्यहाँ त बदमासी त भएको होइन रहेछ बाहिर चर्चा जति छ नि त्यस्तो तर यद्यपि मुलुकमा भ्रष्टाचार छ भ्रष्टाचारको अन्त्य जरुरी छ त्यसको लागि फाइल खोल्ने होइन म रविजीलाई मैले पटक पटक सुझाव दिएको रविजीलाई मैले के भनेको थिएँ भन्दा पार्लियामेन्टबाट सम्पत्ति विवरण सार्वजनिक गर्ने सबै सार्वजनिक पदमा बस्ने व्यक्तिहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानूनको चाहिँ लिड गरौं न हो त्यस पछाडि तपाईँ भ्रष्टाचार नभ्रष्टाचार कसले कति कमाएछ भ्रष्टाचार गरी कमायो कि तपाईँको चाहिँ होइन सरकारलाई कर बुझाएर कमायो ती प्रश्न देखिहालिन्छ नि त्यसले यो तर्फ कानूनतर्फ जाउँ र भ्रष्टाचारको त तपाईँको चाहिँ हो केही मान्छेहरू कारवाही पनि भए जस्तो तपाईँको चाहिँ ठूला नेताहरू पनि कारवाही भयो नि त त्यसपछि भ्रष्टाचार रोकियो त रोकिएन त्यसैले तपाईँको चाहिँ हो भ्रष्टाचार भएको छ भने त्यसलाई कारवाही गरौँ के गरौँ फाइल खोलौँ के गरौँ सबै खोलौँ त्यसैले यो कुरा कुराले होइन के कुराले चिउरा भित्दैन के कामले त्यसैले काम गर्नुपर्छ र खोल्ने हो भने खोलौँ यसमा हाम्रो कुनै आपत्ति छैन र एमाले चाहिँ हामी के पनि चाहन्छौँ भने एमाले सरकारमा नभए बेलामा सबै फाइल जति एमालेसँग सम्बन्धित भन्ने फाइल जति चाहिँ खोलोस् भन्ने हामी चाहन्छौँ
हजुर
त्यसैले हामी चाहिँ के चाहन्छौँ भने हामी आफै सरकारमा भएको आफै पावरमा भएको बेलामा त्यहाँ चाहिँ खोलेर यदि तपाईँको चाहिँ निर्दोष ठहरियो भने मिले मात्र गर्यो भन्ने आरोप लाग्ला नि त त्यसो भएको कारणले हामी चाहिँ बरु अरूले खोलेदेखि हुन्थ्यो अरूले चलाएदेखि हुन्थ्यो भन्ने हाम्रो चाहिँ चाहना है
हामी कुराकानीको अन्त्यमा पुगेको छ एकदमै छोटकरीमा भनिदिनु होला अब नेपालमा जो सहमतिहरू हुन्छन् यस्ता महत्वपूर्ण कामहरू त्यो मध्यरातमा हुन्छन्
यो
सहयोग हो या कसैको चलखेल अथवा के यहाँ भन्छन् नि बाहिर शक्ति कुराहरू पनि आउँछ हरेक कुराहरू केही कुरा आफू भयो भने ठिक छ होइन भने बाहिर शक्तिको हस्तक्षेप यी कुराहरू कहिले काहीँ सुनिन्छन्
होइन होइन तपाईँको चाहिँ यो चाहिँ समय सन्दर्भमा काम गर्दै जाँदा अब यो सबै हाम्रो समय हो रात पनि समय हो दिन पनि समय नै हो
हजुर
त्यो समयको फ्रेमभित्र हामी छौँ अब विभिन्न पार्टीको अधिवेशनहरू चलिरहेको हुन्छ कहिलेकाहीँ मध्यरातमा पुग्छ अब गर्दै जाँदा रात पर्छ ल सहमति गरौँ भन्नुभएको छ भर्खरै तपाईँको चाहिँ मध्यरातमा यस्तो सहमति गर्ने भन्नेकै एउटा पार्टीको चाहिँ अधिवेशन भयो मध्यरातमै पार्टीको चाहिँ सर्वसम्मत भयो भनेर घोषणा भयो होइन किन मध्यरातमा गरे त त्यसो भए होइन त्यसो भएको कारणले अब एउटा पार्टीको नेता बोल्दै थिए एकदम मध्यरातमा यस्तो सहमति भनेर अनि त्यो पार्टीको पनि बैठक चाहिँ लगभग लगभग मध्यरातमै अब त्यसैले हाम्रो चाहिँ के भने यो त समय भन्दा पनि त्यो समयले गरेको निष्कर्ष निर्णय के आयो भन्ने कुरा प्रमुख हो निष्कर्ष निर्णय राम्रो आयो भने जुनसुकै रातमा होस् जुनसुकै समयमा होस् समयको त के फरक पर्छ तर राम्रो निर्णय गरौँ भन्ने कुरा
यो सहमतिले देशलाई निकास दिन्छ
हामी अधिकतम कोसिस गर्छौँ निकासको अधिकतम कोसिस गर्छौँ राम्रो गर्ने अधिकतम कोसिस गर्छौँ
हुन्छ हामीलाई समय दिनुभयो यो महत्वपूर्ण समयमा दुई पार्टी बीच भएको सहमति नेपालको आगामी राजनीति र नेपाली काँग्रेस र नेकपा एमाले जुन चाहिँ राष्ट्रिय सहमति सरकार बनाउने कुरा गरिरहेको छ यो विषयमा हाम्रा श्रोतालाई जानकारी गराइदिनु भयो यहाँलाई धन्यवाद अहिले हामीले कुराकानी गर्यौं पूर्व मन्त्री नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संविधान सभा सदस्य शेरबहादुर तामाङसँग यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम पूरा हुन्छ प्राविधिक सहकर्मी उत्तम पाण्डेलाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी बिदा हुन्छु अब सुन्दै रहनुहोला रेडियो नेपाल।